आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
सब तरह रही रह को हो एउटा जिन्दगी, संसारको प्रेम हरौद जाने कस्तो जिन्दगी, संसारको प्रेम हरौद जाने कस्तो सफितर हरै रहे को टूटा जिंदगी। विचलित हृदय लिएर प्रभु आइरहेछु तिमी कहाँ, बकेको छ त्यसँग ल्याए जिउन चाहन्छु प्रभु यहाँ, बकेको छ त्यसँग ल्याए जिउन चाहन्छु प्रभु यहाँ, निराश भित्र हरै रहेको एउटा जिन्दगी। खुसीहरू तिमीबाट पाउन सके, अनन्त जीवनको खुसीहरू तिमीबाट पाउन सके, हराइरहेको जीवन फेरि मैले यीशुमा भेट्न सके, हराइरहेको जीवन फेरि मैले यीशुमा भेट्न सके, निराश भित्र
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका 22 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्छौं यहुदा इस्करियोतीले प्रधान पुजारीसँग मिलेर येशूलाई धोका दिन मतो गर्दछन्। 22 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, अखमेरी रोटीको चाड नजिक आइपुगेको थियो, यसलाई निस्तार चाड भनिन्छ। येशू यरूशलेममा आइपुगिसक्नु भएको छ अनि यो निस्तार चाडको समय हो। संसारको पापलाई उठाइ लाने परमेश्वरको थुमा मर्नलाई गइरहनु भएको छ। 2 पदमा मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे। धार्मिक अगुवाहरूले उहाँलाई तुरुन्तै पक्रेर मार्ने थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे। अनि यो चाहिँ निस्तार चाडको समय थियो र मानिसहरू हरेक जग्गाबाट स्थानहरूबाट यहुदीहरू त्यस शहरमा आएका थिए र तिनीहरू चाहिँ उहाँलाई मान्थे, आदर गर्दथे, उहाँको पक्षमा थिए। हजुर, 3 पदमा भनिएको छ, तब 12 मध्येको एकजना इस्करियोत भनिने यहुदा भित्र शैतान पस्यो। यहाँ प्रश्न छ कि ख्रिस्टियनलाई दुष्टात्माले अधिकारमा जकड्न सक्छ, आफ्नो जकडमा ल्याउन सक्छ? के ख्रिस्टियनहरूमा शैतान वा दुष्टात्मा प्रवेश गर्न सम्भव छ? उत्तर हो, निश्चय नै सम्भव छैन, हुँदैन यो। तर ती खाली चर्चका मण्डलीका सदस्यहरूको वा नामधारी वा नामको मात्र ख्रिस्टियनको निम्ति यो हुन सम्भव छ, जो सत्य ख्रिस्टियन वा विश्वासी कदापि होइनन्। मेरो मित्र, यदि तपाईँ खालि सुसमाचार मात्र सुन्नुहुन्छ र यसको बारेमा केही गर्नुहुन्न, तर ख्रिस्टियन भई टुपलेर परमेश्वरका जनहरूसँग चाहिँ मिसिनुहुन्छ, तब त्यो दिन आउनेछ शैतान रित्तो घरमा प्रवेश गर्नेछ, जुन हामीले लुका 11:24-26 पदमा देख्यौं। शैतानको दुष्ट आत्माले तपाईँको हृदयमा आफ्नो स्थान लिनेछ, तपाईँको हृदयलाई जकड्नेछ। यही नै यहुदालाई भएथ्यो, जसले ख्रिस्टलाई इन्कार गर्ने थिए। 4-5 पद, तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्य पुजारीहरू र कप्तानहरू कहाँ गएर त्यसले सल्लाह गर्यो। तिनीहरू खुशी भए र त्यसलाई रूपियाँ दिने कबोल गरे। धार्मिक अगुवाहरू कसरी उहाँलाई फन्दामा पार्ने भनी यता उता घुमी भौतारिरहेका थिए, बाटो हेरिरहेका थिए। अहिले उहाँको आफ्नै एकजना चेला उहाँलाई धोका दिने प्रस्तावसँग तिनीहरू कहाँ आए। अनि 6 पदमा भनिएको छ, त्यो सहमत भयो र भीड़ नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्न लाग्यो। षड्यन्त्र चाहिँ थियो, तिनीहरूले भीड़हरू आफ्नो स्थानमा गइसकेपछि, आफ्नो ठाउँमा गइसकेपछि उहाँलाई गोप्य रूपमा हातमा पार्नलाई चाहे, किनकि तिनीहरू भीड़हरूदेखि डराउँथे। यसपछि हामी देख्छौ येशूले आखिरी निस्तार चाडको लागि योजना बनाउनुहुन्छ, कार्यक्रम बनाउनुहुन्छ र प्रभु भोजको स्थापना गर्नुहुन्छ। 7-13 पदमा भनिएको छ, अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार चाडको थुमा बलि चढ़ाउनु पर्थ्यो। उहाँले पत्रुस र युहानालाई यसो भनेर पठाउनुभयो, गएर हाम्रो निम्ति निस्तार चाडको भोज तयार गर। तिनीहरूले उहाँलाई भने, हामी यो भोज कहाँ तयार गरौं? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू शहरमा पसेपछि गाग्रोमा पानी बोक्ने एउटा मानिसले तिमीहरूलाई भेट्नेछ, त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग, र तिमीहरूले त्यस घरका मालिकलाई भन, गुरूले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोज खाने अतिथि कोठा कहाँ छ? उनले तिमीहरूलाई माथिल्लो तलामा सजी सजाऊ भएको ठूलो कोठा देखाउनेछन् र त्यही तयार गर। तिनीहरू गए र उहाँले भन्नुभए झै भेटाए र तिनीहरूले निस्तार चाडको तयारी गरे। मित्र, फेरि म भन्दछु कि यहाँ यस अनुच्छेदमा आश्चर्य कर्मको पर्ने कुनै कारण देख्दिन। हाम्रा प्रभु धेरै पल्ट यरूशलेममा आउनु भएको थियो र उहाँले यस व्यक्तिलाई चिन्नुहुन्थ्यो, जान्नुहुन्थ्यो, जससँग यो माथिल्लो कोठा थियो। मलाई लाग्छ त्यसले हाम्रो प्रभुलाई भन्नुभयो, जब तपाईँ यरूशलेममा आउनुहुन्छ, तपाईँका चेलाहरू यहाँ ल्याउनुहोस्। सम्भवत प्रभुले तिनीसँग पहिले नै कोठा प्रयोग गर्नलाई प्रबन्ध मिलाइसक्नु भएको थियो र यस समयमा त्यस कोठाको आवश्यक पर्ने कुराको अवगत गराइदिनु भएको थियो। 14 पदमा, अनि जब बेला भयो तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो। यो चाहिँ अन्तिम भोजको समय हो र यहुदा इस्करियोती पनि त्यहाँ उपस्थित थिए। 15-18 पद, उहाँले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,
किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहुन्जेल म यो भोज फेरि खाने छैन। तब कचौरा लिएर धन्यवाद चढ़ाउनु भएपछि उहाँले भन्नुभयो, यो ल्याऊ र तिमीहरू आपसमा बाँड, किनकि म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्य नआउन्जेल अब उपरान्त अंगुरको रस म पिउने छैन। निस्तार चाडको कपलाई कचौरालाई थुप्रै पल्ट एकदेखि अर्कालाई गर्दै वरिपरि फिरो लगाइन्दथ्यो र सबैले पटक पटक पालो पालो पिउँदथ्यो र म सोच्दछु कि प्रभु अन्तिम कपसम्म भाग लिनुभयो। त्यो चाहिँ आनन्दको कप थियो। उहाँले यसको पिउनु भएन। प्रश्न उठ्छ कि उहाँले त्यो कप त्यसपछि कहिले पिउनुभयो? मलाई लाग्छ पिउनुभयो, क्रुसमा तिनीहरूले उहाँलाई पिउनलाई सिरको दिए। र हिब्रू 12 अध्यायको 2 पदमा भनिएको छ, जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति क्रुसको शासना भोग्नुभयो। 19-20 पद, अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनु भएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर। यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरूको निम्ति बहाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। मित्र, रोटीले उहाँको शरीरको प्रतीक गर्दछ र दाग मध्यले उहाँको रगतको प्रतीक गर्दछ, संकेत गर्दछ, जुन सारा संसारको पापको निम्ति तोडिएको थियो र रगत बहाइएको थियो। यसको बारेमा हामीले अघिल्ला 2 सुसमाचारका पुस्तकहरूमा देखिसकेका छौं। यसपछि हामी देख्छौ प्रभु येशूले आफूलाई विश्वासघातको घोषणा गर्नुहुन्छ। 21 पदमा, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबलमा छ। उहाँलाई विश्वासघात गर्ने व्यक्ति तिनीहरूको बीचमा थिए। 22-23 पद, किनकि मानिसको पुत्र त ठराई अनुसार जानै पर्छ, तर धिक्कार त्यस मानिसलाई जसले उहाँलाई धोका दिन्छ। यस्तो काम गर्ने तिनीहरू मध्ये को होला भने तिनीहरू आपसमा बहस गर्न लागे। अहिले सबै छक्क पर्दछन् यो सोच्दै कि त्यो धोकेबाज गर्ने व्यक्ति को हुन् यो सोच्दै, अनि यो स्वाभाविक हो। यसपछि भविष्यको राज्यमा प्रेरितहरूको स्तरको वा स्थानको हामी देख्छौ। 24 पदमा, अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूको बीचमा वाद विवाद हुन लाग्यो। यहाँ तिनीहरू ठूलो को हुने हो भन्ने कुरामा वाद विवाद गर्न लागे। प्रभुले तिनीहरूको उत्तर दिनुहुन्छ। 25-27 पदमा, उहाँले तिनीहरूलाई भन्नुभयो, अन्य जातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन् र तिनीहरूमाथि अधिकार चलाउनेहरू उपकारी भनिन्छ, तर तिमीहरू चाहिँ यस्तो नहौ। तिमीहरू मध्ये जो ठूलो छ त्यो सानो बनोस् र अगुवा हुनेले चाहिँ सेवा गरोस्। किनभने ठूलो को हो, भोजन खान बस्ने कि सेवा गर्ने? कि भोजन खान बस्ने होइन, तर म तिमीहरूका बीचमा एकजना सेवा गर्ने जस्तै छु। मित्र, प्रभुले तिनीहरूलाई भनिरहनु भएको छ कि उहाँले निज स्थानको तल्लो स्थानको लिनु भएको छ, अनि त्यही नै उहाँले गर्नुभयो जब क्रुसमा उहाँले मेरो र तपाईँको स्थान लिनुभयो। जब ख्रिष्ट यस पृथ्वीमा आउनुभयो, सबै मानव जाति उहाँको दास हुनुपर्ने, तर त्यसको ठिक विपरीत उहाँले मानव जातिलाई सेवा गर्नुभयो। उहाँले उद्धारको टेबलको स्थापित गर्नुभयो र हामीलाई उद्धारको यो महान उत्सवमा बोलाउनु भएको छ। 28-30 पद, तिमीहरू चाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ, जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो म पनि तिमीहरूलाई दिन्छु, ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबलमा खाने र पिउनेछौ र इसरायलका 12 कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ। मित्र, पद 25-27 पदमा आफ्ना चेलाहरूले ठूला हुन खोजेकामा येशु प्रभुले तिनीहरूलाई हप्काउनु भयो। अब उहाँ तिनीहरूको तारीफ गर्नुहुन्छ। त्यस बेलासम्म तिनीहरू उहाँका दुःख र कष्ट उहाँ सँगसँगै विश्वास योग्यसित रहेका थिए। त्यसकारण येशुले तिनीहरूलाई भन्नुभयो, जसरी मेरो पिताले मलाई एउटा राज्य दिनुभयो म पनि तिमीहरूलाई दिन्छु, अर्थात म तिमीहरूलाई अधिकार दिनेछु। उहाँका चेलाहरूले उहाँको टेबलमा खाने र पिउनेछन्, जसरी पिताले ख्रिष्टलाई स्वर्गीय र पृथ्वीमा सारा अधिकार दिनुभयो, त्यसरी नै ख्रिष्टले आफ्नो अधिकार उहाँका चेलाहरूलाई भाग बाँड्नुहुनेछ। मती 19-28 पद अनुसार इसरायलका 12 कुलका न्याय गर्ने काममा तिनीहरूको भाग लिनेछन्। जसरी चेलाहरूले संसारमा आफ्नो काम आफ्नो व्यवहारद्वारा आदर गरे, त्यसरी नै उहाँले तिनीहरूलाई आदर गर्नुहुनेछ। तर तिनीहरूले आदर खोज्नु हुँदैन, ख्रिष्ट आफैले तिनीहरूलाई आदर दिनुहुनेछ। यसपछि हामी देख्छौ पत्रुसले इन्कार गर्दछ। 31 पदमा भनिएको छ, सिमोन सिमोन हेर शैतानले तिमीलाई गहुँ जस्तै निफर्ने अनुमति मागेको छ। यहाँ हामी देख्छौ कि प्रभुले आफ्नो हृदय पत्रुसले बदलिएको समयको बारेमा बोलिरहनु भएको छ। 32 पदमा भनिएको छ, तर मैले तिम्रो विश्वास नटकमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरे र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ। तर यहाँ प्रभु येशूले सिमोन पत्रुसको निम्ति प्रार्थना गर्नुभयो किनभने सिमोन उहाँको सेवाको निम्ति प्रयोग हुनलाई महान व्यक्ति बन्न गइरहेका थिए। उहाँले विशेष गरी सिमोनको निम्ति तिनको विश्वास नडगमगाओस् भनी प्रार्थना गर्नुभयो। पत्रुसले उहाँलाई इन्कार गर्नेछन् भन्ने प्रभु येशूलाई थाहा थियो। तर पत्रुसको पतन खालि केही समयको लागि थियो। केही बेर पछि पत्रुस फेरि तिनका संगी चेलाहरूलाई सामर्थ्य दिन र अगुवाई गर्नुपर्ने थियो। र हामी निश्चयसँग जान्न सक्छौ कि प्रभु येशूको प्रार्थनाको कारणले पत्रुस फर्के अनि वास्तवमा पत्रुस एक महान प्रभुको दास सेवक बने। धेरै आत्माहरूलाई पश्चातमा ल्याएथे। ओ पत्रुसको कस्तो बलिदान! तर दुःखको कुरा तिनी कति कमजोरी थिए भन्ने कुरा थाहा पाएनन्, जस्तो कि आज हामी धेरैले आफ्नो कमजोरीको बारेमा जान्दैनौ। 34 अनि उहाँले भन्नुभयो, पत्रुस म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। सिमोन पत्रुसले कति पनि विश्वास गर्न सकेनन् कि तिनले आफ्नो प्रभुलाई इन्कार गर्नेछन्। तर तिनले प्रभुले भने झैं ठिक त्यसै गरी तीनपल्ट इन्कार गरे। यसपछि हामी देख्छौ येशूले चेलाहरूलाई भविष्यको बारेमा चेतावनी दिनुहुन्छ। 33-36 अनि पत्रुसले उहाँले भने, हे प्रभु, म तपाईसँग झ्यालखानामा र मृत्यु समय जान तयार छु। अनि उहाँले भन्नुभयो, पत्रुस म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले तिनीहरूलाई भन्नुभयो, जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ता बिना पठाएको थिएँ कि तिमीहरूलाई कुनै कुराको अभाव भयो? तिनीहरूले भने, भएन। उहाँले भन्नुभयो, तर अब जसको थैलो छ त्यसले त्यो बोकोस्, त्यसै गरी झोला पनि बोकोस्, र जससँग तरवार छैन त्यसले आफ्नो वस्त्र बेचेर एउटा तरवार किनोस्। चेलाहरू पहिले प्रचार गर्न पठाएका हुँदा तिनीहरूले आफ्नो साथमा न थैलो न झोली न जुत्ता लगेथे। त्यति बेला तिनीहरू जहाँ गए पनि मानिसहरूले तिनीहरूलाई सत्कार गर्थे, त्यसकारण तिनीहरूलाई केही कुराको अभाव थिएन। तर अब तिनीहरूको अवस्था पूरा फरक भएको थियो। येशू मारिन लागिनु भएको थियो। अब चेलाहरूमाथि सतावट आउन लागेको थियो। मानिसहरूबाट सेवा सत्कार पाउनको सट्टामा तिनीहरूलाई अब गाउँ गाउँबाट भाग्नुपर्ने अवस्था हुन लाग्यो। त्यसकारण तिमीहरूलाई अबदेखि थैलो र झोला चाहिने भएको थियो। त्यति मात्र होइन, तिनीहरूलाई तरवार पनि चाहिने छ भनेर येशूले भन्नुभयो। येशूको भनेको अर्थ चाहिँ इस्पातको तरवार नहुन सक्छ, तर आत्मिक तरवार थियो। चेलाहरूलाई पवित्र आत्माको तरवार चाहिन्थ्यो, जो परमेश्वरको वचन हो। तिनीहरू आत्मिक लड़ाई गर्नलाई सधैँ तयार रहनु पर्दथ्यो। साधारण लुगा भन्दा तिनीहरूको आत्मिक हतियार झन महत्वपूर्ण हुन्थ्यो। मित्र, यसपछि हामी देख्छौ येशू गेतसमुनिको बगैंचामा जानुहुन्छ। 39-46 बाहिर निस्केर सदाझैं उहाँ जैतुन डाँडामा जानुभयो र उहाँका चेलाहरू पनि पछि लागे। त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू प्रार्थना गरिरहो र परीक्षामा नपर। उहाँ तिनीहरूबाट प्राय 30 मिटर पर गएर घुँडा टेकी प्रार्थना गर्नुभयो, हे पिता, तपाईँको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस्। तब स्वर्गीयबाट एउटा दूत उहाँलाई बल दिन उहाँ कहाँ देखा परे। अत्यन्त संकष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो र उहाँको पसिना रगतका ठूला ठूला थोप्ला जस्तै जमीनमा खसिरहेका थिए। प्रार्थनाबाट उठेर चेलाहरू कहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेको भेटाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर। मित्र, मानिसको अनुभव गरेको हरेक किसिमको परीक्षा प्रभु येशूले पनि अनुभव गर्नुभयो। तर हामी मानिसहरूले भन्दा उहाँले ज्यादै बढ्दा परीक्षा भोग्नुभयो। उहाँले सहनुभएको कष्ट र पीड़ा हामी कहिले जान्न सक्दैनौ। उहाँ बिल्कुल निर्दोष र पापरहित व्यक्ति हुनुहुन्थ्यो, जो हाम्रो स्थानमा उभिनुभयो, हाम्रो दण्ड पाउनुभयो, जुन दण्ड चाहिँ मृत्यु मात्र होइन तर परमेश्वरबाटको विछोड पनि थियो। ख्रिष्ट हाम्रो लागि पाप बलि झैं हुनुहुन्थ्यो। परमेश्वरले आफ्ना पापरहित पुत्रलाई हाम्रो खातिर पाप बनाउनुभयो। सबै मानिसहरूको लागि ख्रिष्टले मृत्युको स्वाद चाख्नुभयो, ताकि मृत्युको शक्ति भएकोलाई अर्थात शैतानलाई उहाँले नष्ट गरून्। उहाँको मृत्युद्वारा ख्रिष्टले उहाँका विश्वासमा आउने सबैले उद्धार पाउनलाई सम्भव बनाउनु भएको छ। पहिले येशूले त्यो घड़ी अर्थात उहाँको मृत्यु र परमेश्वरबाटको विछोड उहाँबाट टलोस भनेर परमेश्वरसँग विन्ती गर्नुभयो। अवश्य परमेश्वरले मानिसलाई उद्धार गर्नको निम्ति एउटा अर्को उपाय भेटाउन सक्नुहुन्थ्यो भन्ने येशूको अनुरोध तात्पर्य थियो। अब्बा पिता, येशूले भन्नुभयो, तपाईँको निम्ति सबै कुरा सम्भव छ। यो कचौरा मबाट हटाइदिनुहोस् भनेर येशूले प्रार्थना गर्नुभयो। त्यो कचौरा चाहिँ परमेश्वरको क्रोधको कचौरा थियो। आफ्नै इच्छा बमोजिम ख्रिष्टले क्रुसमा मर्न चाहनु भएन। ख्रिष्ट परमेश्वरको आफ्नो पुत्र हुनु भए तापनि यस कुरामा उहाँको मानवीय इच्छा परमेश्वरको इच्छा भन्दा फरक थियो। त्यसकारण उहाँले परमेश्वरसँग आफू बचौं भनेर प्रार्थना गर्नुभयो। तर यस्तो प्रार्थना गरिसकेपछि उहाँले आफैलाई परमेश्वरको इच्छाको अधीनमा राख्नुभयो। तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईँले इच्छा गर्नुभए जस्तो होस्। परमेश्वरको इच्छाको अधीनमा आफैलाई राखेर येशु प्रभुले शैतानमाथि विजय प्राप्त गर्नुभयो, अर्थात मृत्युबाट उम्कने परीक्षामाथि येशुले विजय गर्नुभयो। यसैमा हामी उहाँको पछि लाग्नको निम्ति येशुले हामीलाई एउटा नमूना दिनुभएको छ कि हामीहरू पनि सबै कुरामा आफ्नो इच्छा होइन तर परमेश्वरको इच्छा पूरा गर्न खोजौं। ख्रिष्टले प्रार्थना गरिरहनुहुँदा उहाँका तीनजना चेलाहरू मस्त निन्द्रामा परे। तिनीहरू जागा भइरहेका उहाँको निम्ति र आफ्नो निम्ति पनि प्रार्थना गरिरहेका हुनुपर्ने थियो, ताकि शैतानले अचानक तिनीहरूमाथि हमला नगरोस्। त्यस बेलाको धेरै वर्षपछि आफ्नो पहिलो पत्रमा पत्रुसले ख्रिस्टियनहरूलाई चेतावनी दिए कि शैतान कसलाई निलिहालौं भनी खोज्दै हिँड्ने सिंह जस्तै हो। त्यसकारण सचेत रहो, जागा रहो। तर गेतसमनीको बगैंचामा पत्रुस निदाए र चाँडै शैतानको लागि शिकार भइहाले। तर पत्रुस मात्र शिकार भएनन्, पछि अरू सबै चेलाहरू येशूलाई त्यागेर भागे। आजकल पनि येशू हरेक विश्वासीहरूलाई भन्नुहुन्छ, जागा रहो अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। हाम्रो शरीर जागा भए तापनि हाम्रो आत्मिक तवरले कति समय निदाइरहेका छौं। दिनमा कतिपल्ट हामी प्रार्थना गर्छौं, कतिपल्ट येशूको विचार गर्छौं। शैतानलाई जित्न हामीले जागा बसेर प्रार्थना गर्नुपर्छ। हाम्रा मानवीय आत्माहरू येशूसँग जागा रहन राजी छन्, तर हाम्रो शरीर चाहिँ कमजोर छन्। पत्रुस, याकुब र योहना जालहारी भएर धेरै पल्ट गलील समुद्रमा ननिदाइकन रातभरि माछा मारेका थिए, तर अहिले येशूसँग तिनीहरू जागा रहन सकेनन्। हामी येशूको खातिरमा मर्न तयार छौं भनेर तिनीहरूले भनेका थिए, तर जब परीक्षाको बेला आयो तब तिनीहरू येशूसँग एक घण्टासम्म पनि ननिदाइकन बस्न सकेनन्। यो भनाई सत्य हो, येशूको निम्ति मर्नुभन्दा येशूको निम्ति जिउनु अति नै गाह्रो छ। यसपछि हामी देख्छौं येशूको गिरफ्तार, 47-53 पद। उहाँ बोल्दै बोल्दै एउटा भीड़ त्यहाँ आइपुग्यो। 12 चेला मध्ये एकजना यहुदा भने चाहिँ तिनीहरूको अघि अघि आयो। येशूलाई चुम्बन गर्नलाई त्यो उहाँको नजिकै गयो, तर येशूले त्यसलाई भन्नुभयो, यहुदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्न चाहन्छौ? तब उहाँको छेउमा भएकाहरूले के हुने हो सो देखेर उहाँलाई भने, प्रभु, के हामी तरवार चलाऊ? तिनीहरू मध्ये एकजनाले प्रधान पुजारीको नोकालाई हानियो र त्यसको दाहिने कान च्वट्टै काटिदियो। तर येशूले भन्नुभयो, अब रहन देऊ। अनि त्यस मान्छेको कान छोएर उहाँले त्यसलाई निको पारिदिनुभयो। अनि उहाँको विरूद्धमा आएका मुख्य पुजारीहरू, मन्दिरका कप्तानहरू र धर्म गुरूहरूलाई उहाँले भन्नुभयो, के तपाईहरू डाकुको विरूद्धमा आए जस्तै तरवार र लाठाहरू लिएर आउनुभयो? म दिनहुँ मन्दिरमा तपाईहरूको साथमा हुँदा तपाईहरूले मेरो विरूद्धमा हात उठाउनु भएन, तर अब तपाईहरूको समय हो र अन्धकारको शक्ति यही हो। जब येशूको मुकदमा वा जाँच पड़ताल चलिरहेको थियो, सिमोन पत्रुस महान परीक्षाको स्थानमा थिए। अहिले सानी दासीको प्रश्नले तिनलाई प्रभुलाई इन्कार गर्न उक्सायो। यस समयमा पत्रुस येशूको चेला हुँ भनी थाहा गराउन लजाए। मित्र, के तपाईँ पनि यस्तो अवस्थामा कहिले आउनु भएको छ? परमेश्वरले हाम्रो कायरताको र कमजोरीपनको क्षमा दिउन्, जसरी पत्रुसलाई क्षमा दिनुभयो। 58-59। केही बेर पछि अर्कोले तिनलाई देखेर भन्यो, तिमी पनि तिमीहरू मध्येका हौ। तर पत्रुसले जवाब दिए, ए मानिस, म होइन। प्राय एक घण्टा बितेपछि अर्को एकजनाले जोड़ दिएर यसो भन्यो, निश्चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालिले नै रहेछन्। मित्र, जब पत्रुस अर्को समूहमा मिसिन गए, तब तिमी पनि येशूको चेला हुन् भनी अर्को व्यक्तिले औल्याए। फेरि सिमोन पत्रुसले यसको इन्कार गर्यो र अर्को झुण्डका मानिसहरू कहाँ गए। अहिले यस समयमा चाहिँ तिनको प्यार प्यार गरी बात गरिराख्ने बानीले उसलाई समस्यामा हाल्यो। उसको बोलीले तिनी गालिली रहेछन् भनी मानिसहरूले थाहा पाए। 60 पद। तर पत्रुसले भने, ए मानिस, तिमी के भनिरहेको छौ? म जान्दिन। तिनी बोल्दा बोल्दै भाले बास्यो। मित्र, यदि पत्रुसले यतिमै आफ्नो हरेक कुरा स्थगित राखे रोके, यो पूर्ण रूपले खत्म हुने थियो। तिनी यहुदा इस्करियोतीले जस्तै खत्म हुने थिए। तर यो कुराको ध्यान दिनुहोस् कि तिनले के गरे। 61-62 पदमा, अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। आज भाले बास्न अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो र तिनी बाहिर निस्केर धुरुधुरु रोए। सिमोन पत्रुसले प्रभुलाई प्रेम गर्थे र जब तिनले येशुप्रति निष्ठा बने प्रतिज्ञा दिए तिनी निश्चय नै आफूमा इमान्दार थिए। तर तिनले आफ्नो कमजोरीको थाहा पाएका थिएनन्। अहिले हामी देख्छौ कि पत्रुस धुरुधुरु रोए। यो आँसु पाखण्डीको कपटको गोहीको आँसु थिएन, तर सच्चा पश्चातापको आँसु थियो। कुनै पनि परमेश्वरको सन्तान उहाँ कहाँ फर्की आउन सक्छन्? यदि हामी आफ्ना पापहरूको स्वीकार गर्छौं भने उहाँले हाम्रो अधर्महरूको क्षमा गर्न, शुद्ध गर्न धर्मी हुनुहुन्छ। सिमोन पत्रुस पनि यहुदा जतिकै खराब थिए। तिनले उहाँलाई बेचेनन्, तर तिनले उहाँलाई इन्कार गरे। तर पत्रुस र यहुदा बीच भिन्नता चाहिँ यो थियो कि पत्रुसले प्रस्ताव गरेथे। हाम्रो प्रभुले प्रार्थना गर्नुभएको थियो कि पत्रुसको विश्वास नडगमगाओस्। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि येशूलाई मजाक उडाइन्दछ, कुटिन्दछ, पिटिन्दछ। हेर्नुहोस्, येशूको यातना, दुःख, कष्ट, के तपाई यो कुरा थाहा छ? यी सबै कुरा पूरा भएर अगमबाडी पूरा भयो। त्यसपछि हामी देख्छौ येशूलाई सभागरको अगाडि ल्याइन्दछ। 66-69 उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्मगुरूहरू, मुख्य पुजारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे र भने, त ख्रिष्ट होस् भने हामीलाई भन्। उहाँले तिनीहरूलाई भन्नुभयो, मैले बताए भने पनि तपाईँहरू पत्याउनुहुन्न, मैले प्रश्न गरे भने पनि तपाईँहरू जवाब दिनुहुन्न, तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ। मित्र, महासभाघरमा येशूलाई दुई प्रश्नहरू सोधिए। पहिला, के त ख्रिष्ट होस्? यदि प्रभुले मै हुँ भनी उत्तर दिनुभएको भए उहाँलाई राजद्रोहको अभियोग लगाइने थियो, किनभने कोही व्यक्ति जो मसीहको रूपमा दावा गर्थे तिनलाई रोमद्वारा खतराको रूपमा विचार गरिन्थ्यो। भजन संग्रह 110 एक पदमा पिताले पुत्रलाई भन्नुहुन्छ, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो पौदान तुल्याउन। उहाँ राजाहरूको पनि राजा र प्रभुहरूका पनि महाप्रभु हुनुहुन्छ। अनि 70 पदमा, तब तिनीहरू सबैले भने, त्यसो भए के त परमेश्वरको पुत्र होस्? उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, तपाईहरू नै भन्नुहुन्छ म उही हुँ। यो चाहिँ तिनीहरूको दोस्रो अभियोग थियो। 71 पद, तिनीहरूले भने, हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र, किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं। यो नै आधार हो जुनमा तिनीहरू उहाँलाई क्रूसमा चढ़ाउने मंजूर भए। तर यो कुराको ध्यान दिनुहोस् कि यो अभियोग तिनीहरूले रोमी अदालतको अगाडि ल्याएका थिएनन्। जब तिनीहरू यहुदी अदालतबाट रोमी अदालतमा सरे, तिनीहरूले अभियोग बदलेका थिए। यो हामी अर्को दिनमा देख्नेछौ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।